को मार्ग,
मुक्ति को मार्ग ये सुन, लाभे की बाताले सत्यार जीवन होने ने हूँ स्वर्ग मजाना लाई स्वर्ग मजाना लाई स्वर्ग मजाना लाई।
मित्र, आज पनि तपाई सबैलाई मेरो प्यार भर नमस्कार, साथै प्रभु येशु ख्रीष्टको मधुर उच्च नाममा मेरो जय मसी पनि। मित्र, तपाईहरूलाई थाहै छ कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन पहिलो पत्रुसको पुस्तकबाट देखिरहेका छौं, अनि म यो पनि आशा गर्दछु कि तपाईहरूले यस पुस्तकबाटको वचन अध्ययनमा धेरै धेरै आत्मिक आशिषहरू प्राप्त गरिरहनु भएको छ। मित्र, तपाईँहरूले पठाउनुभएका पत्रहरू हामीले लगातार प्राप्त गरिरहेका छौँ र हामीले पनि तपाईँहरूका पत्रहरूको उत्तर दिइरहेका छौँ। तपाईँहरूले पठाउनुभएका प्रार्थनाका विषयहरू हामी प्रभुमा सधैँ नै उठाइरहेका छौँ, अनि यदि कुनै त्यस्ता प्रार्थनाका विषयहरू छन् भने हामीलाई प्रभुमा आफ्नै परिवार सम्झेर बाँडचुड गर्न सक्नुहुनेछ। हामी निश्चय नै तपाईँहरूको निम्ति प्रार्थना गरिदिनेछौँ। त मित्र, अब वचनतिर प्रवेश गरौँ, त्योभन्दा पहिले आउनुहोस् हामी छोटो प्रार्थना गरौँ। परमेश्वर पिता, हामी तपाईँलाई यो सुन्दर अवसरको लागि र सुन्दर संगतिको निम्ति धन्यवाद दिन चाहन्छौँ कि तपाईँले हामीलाई यस माध्यमद्वारा संगति गर्ने अवसर दिनुभयो। प्यार प्रभुजी, हामी प्रत्येकलाई तपाईँको सामर्थ्य हातमा राख्न चाहन्छौँ, ताकि जुन समय हामी तपाईँको वचन अध्ययनमा बिताउन गइरहेका छौँ, प्रत्येकको निम्ति आशिषित समय, अद्भुत समय हुन सकेको होस्। आफ्नो आत्माले हामी सबैलाई भरिदिनुहोस्, नियन्त्रण गर्नुहोस्, सम्हाल्नुहोस् र अगुवाई गर्नुहोस्। प्रभुजी, म प्रार्थना गर्छु प्रत्येक मित्रहरूलाई तपाईँ आशिष दिनुहोस्, उनीहरूको जीवनमा भएका दुःख, कष्ट, समस्या, अभाव जे जति छन् तपाईँ जान्नुहुन्छ। प्रभु, तपाईँ आफ्नो अनुग्रह अनुसार उनीहरूलाई छुटकारा दिनुहोस्, उनीहरूलाई शान्ति आनन्द दिनुहोस् र उनीहरूका तमाम आवश्यकतालाई पूरा गरिदिनुहोस्। प्रभुजी, बाँकी समयलाई तपाईँको हातमा राख्छु, यसबाट पनि आफ्नो महिमा लिनुहोस्। धन्यवाद साथ यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन पहिलो पत्रुस एक अध्याय 10-16 पदबाट गर्नेछौँ। आज हाम्रो विषय हुनेछ दुःख, कष्ट र शास्त्रहरू। पहिलो पत्रुस एक अध्याय 10 पदमा यस प्रकार लेखिएको छ, जुन मुक्तिको विषयमा भविष्य वक्ताहरूले सोधपुछ गरे र यत्न सहित खोज तलाश गरे, जसले तिमीहरू कहाँ आउने अनुग्रहको विषयमा भविष्यवाणी गरे। प्रत्येक भविष्यवक्ताहरूले यसको सम्बन्धमा यत्नसहित भविष्यवाणी गरे। अनि 11 पदमा हामी देख्छौँ, अनि जब उनीहरूभित्र हुनुहुने ख्रीष्टका आत्माले ख्रीष्टका दुःखहरू र त्यसपछि आउने महिमाको विषयमा पहिले गवाही दिनुभयो, तब आत्माले कुन कुरा वा कस्तो समयलाई सङ्केत गर्नुभएको हो भनी उनीहरूले खोज तलास गरे। अमित्र, भविष्य वक्ताहरूले ख्रीष्टको दुःख, कष्टको र परमेश्वरको अनुग्रहको बारेमा बोले। हामी यसको यसैया 53 अध्याय र भजन संग्रह 22 अध्यायमा साथै अन्य धेरै शास्त्रहरूमा पाउँदछौँ। त्यसपछि आउने महिमा, यो उदाहरणको निम्ति यसैया 11 अध्याय र भजन संग्रह 45 अध्यायमा पाइदछ। सबै भविष्य वक्ताहरूले ख्रिष्टको दुःख कष्टहरू र उहाँको सर्वभाव सत्ता र आउने त्यो महिमाको बारेमा बोले जब ख्रिष्ट राजाको रूपमा आफ्नो राज्यको स्थापन गर्न पृथ्वीमा आउनुहुन्छ। उनीहरू भित्र हुनुहुने ख्रिष्टका आत्माले यसले हामीलाई विशेष गरी बताउँदछ कि पुरानो नियमका भविष्य वक्ताले ख्रिष्टको आत्माद्वारा लेखे। परमेश्वरको वचनमा भएका धेरै कथनहरूमा यो एक कथन हो जुनले घोषणा गर्दछ पुरानो नियम परमेश्वरको प्रेरित वचन थियो, यी मानिसहरूले ख्रिष्टको आत्माद्वारा लेखे। अनि भविष्य वक्ताहरूले केही त्यस्तो कुराहरू लेखे जुन तिनीहरू स्वयंले समात्न पकड्न सकेनन्, बुझ्न सकेनन्। तिनीहरूले यसको अर्थको यत्नसहित खोजतलास गरे। भनिएको छ, अनि जब उनीहरूभित्र हुनुहुने ख्रिष्टका आत्माले ख्रिष्टका दुःखहरू र त्यसपछि आउने महिमाको विषयमा पहिले गवाई दिनुभयो, तब आत्माले कुन कुन कुरा वा कस्तो समयलाई संकेत गर्नुभएको हो भनी उनीहरूले खोजतलास गरे। पुरानो नियममा धेरै स्थानहरू छन् जुनले ख्रिष्टको दुःख कष्टको बताउँदछ, अनि त्यहाँ धेरै स्थानहरू छन् जुनले ख्रिष्टको सर्वभाव सत्ताको राज्ययुगको बताउँदछ। अनुग्रह र महिमा संयुक्त भएका छन्, मिलेका छन्, मिसिएका छन्, र यसको बुझ्नलाई तिनीहरूका लागि त्यो कठिनाइ थियो। उदाहरणको लागि यसैयाले 53 अध्यायमा ख्रिष्टको दुःख कष्टहरूको लेखे, त्यसपछि 11 अध्यायमा उसले आफ्नो राज्यको स्थापन गर्ने पृथ्वीमा शक्ति र महिमामा ख्रिष्ट मसीको आगमनको लेखे। यो एक आपसमा खण्डन देखिने भविष्यको लागि अति नै अन्यलताको कुरा थिए, अनि तिनीहरूले यो कुराको पत्ता लगाउन यत्नसहित कोसिस गरे कि कसरी त्यो दुवै सत्य हुन सक्छ। भविष्य वक्ताहरूले समयको दलानहरूबाट हेरे, अनि तिनीहरूले यी दुई घटनाहरूको देखे। दुई महान पर्वतका शिखरहरूको रूपमा, तर तिनीहरूले यी दुई बीच समयको बेसीको देख्न सकेनन्। तपाईँ र म ख्रिष्टको दुःख कष्ट जुन भूतमा वा अतीतमा छ र ख्रिष्टको महिमा जुन अझै भविष्यमा छ, त्यस बीच समयको विराम वा अन्तरालमा रहिरहेका छौँ। यसले तपाईँलाई ख्रिष्टको दुःख कष्ट र ख्रिष्ट सर्वभाव सत्ताको भविष्यवाणीहरूको बुझ्न सहायता गर्नेछ यदि तपाईँले दुई घटनाहरूलाई दुई विशाल पर्वत शिखरहरू वा चुचुराहरूको रूपमा चित्रित गर्नुहुन्छ। मेरो घरदेखि ठिक उत्तरतिर करिब 10 मिलमा चुरे पर्वतहरू छन्, अनि त्यसको पछाडि वा सामने मध्य पहाडी प्रदेश आउँदछ र त्यहाँ ठुला अग्ला पर्वतहरू छन्, र त्यसको पनि पछाडि हिमालहरू देखिँदछन् जस्तै कञ्चनजङ्घा र सगरमाथा। तर तल मेरो गाउँदेखि हेर्दा तिनीहरू नजिकै भएको एकै साथमा भएको जस्तै देखाइ पर्दछन्। तर जब हामी तिनीहरूका नजिकमा जान्छौँ त त्यो अति नै दूरीमा रहेको पाइन्दछ। तिनीहरू एकसाथ एकै ठाउँमा रहेका हुँदैनन्, तिनीहरूलाई विशाल बेसीहरूले छुट्याउँदछ। 40-100 किलोमिटर बीचमा, मतलब चुरे पहाडदेखि पहाडी प्रदेशको त्यो पहाडी शिखर र हिमाली प्रदेशको त्यो हिमाली पर्वत शिखर बीच धेरै दूरीको भिन्नता छ। तर टाढा दूरीबाट हेर्दा तपाईँ एक ठाउँमा एकै साथमा उभिएको वा भएको सोच्नुहुन्छ। त्यही तरिकामा भविष्य वक्ताहरूले भविष्यतिर हेर्दा ख्रिष्टको दुःख कष्ट र ख्रिष्टको महिमालाई दुई पर्वतका रूपमा देखे जुन ठिक एक साथमा भएको देखिँदथ्यो। मलाई लाग्दछ त्यहाँ त्यस दिनमा कोही संशयवादी र आलोचकहरू थिए जसले बहस गरे यो आपसमा खण्डित कुरा हो, एक आपसमा काटिने कुरा हो, शास्त्रहरू खण्डनमा छ। या त उहाँ दुःख कष्टमा आउनुहुन्छ वा शासन गर्न आउनुहुन्छ। निश्चय नै हामी जान्दछौँ कि ती दुवै नै सत्य हुन्, त्यसमा कुनै सन्देह छैन। अनि बीचको बेसी चाहिँ चर्च मण्डली युग हो, जुन पहिले नै लम्बाइमा 2000 वर्ष पुगिसकेको छ। अनि 12 पदमा हामी पढ्छौँ, यी कुराहरूको सेवा उनीहरूले आफ्ना निम्ति होइन तर हाम्रा निम्ति गरिरहेका थिए भन्ने कुरा उनीहरू कहाँ प्रकट भएको थियो, जुन कुराहरूको समाचार अहिले तिमीहरूलाई तिनीहरूद्वारा दिइयो, जसले स्वर्गीयबाट पठाउनु भएको पवित्र आत्माद्वारा तिमीहरूलाई सुसमाचार प्रचार गरेका छन्, जुन कुराहरूभित्र स्वर्गीय दूतहरू पनि ध्यानसित हेर्न चाहन्छन्। अहिले प्रेरितहरू भनिरहेका छन्, हामीले उही कुराको प्रचार गरिरहेका छौँ जुन भविष्य वक्ताहरूले प्रचार गरे। भिन्नता खालि यही थियो कि भविष्य वक्ताहरूले ख्रिष्टको दुःख कष्ट र महिमा बीच भिन्नता बनाउन सकेनन्, तर जबकि प्रेरितहरू त्यस भिन्नताको बुझ्न योग्य भए। जुन कुराहरू भित्र स्वर्गीय दूतहरू पनि ध्यानसित हेर्न चाहन्छन्, यो मेरो विचार हो कि परमेश्वरका स्वर्गीय दूतहरू माथि स्वर्गीयमा उभेर तपाईँ र मलाई हेरिरहेका छन्। यो कुरामा छक्कै पर्दै कि किन हामी आज यो महान सन्देशलाई दिनमा वा यस सन्देशलाई बाहिर पठाउने कुरामा दिने कुरामा व्यस्त हुँदैनौँ। तिनीहरू आफै त्यो गर्न इच्छा वा लालसा गर्दछन्। तिनीहरू हृदयदेखि नै यहाँ पृथ्वीमा आएर संसारलाई यो सुसमाचार दिन चाहन्छन्। तपाईँलाई यादै होला कि ग्राबियल स्वर्गीय दूत आए र मरियमलाई र पछिबाट युसुफलाई यो घोषणा बनाए कि येशु जन्मनु हुने थियो। साथै उनी जकरियालाई यो भन्न पनि आए कि उसले एक युहाना नाम गरेको छोरा पाउन गइरहेका थिए जो मसीको अग्रदूत हुने थिए। मलाई निश्चय छ कि ग्राबियल फेरि यो पृथ्वीमा आएर तपाईँ र मलाई यो भन्न साँच्चै नै मन पराउने थिए। प्रचारक, तिमीले त्यति राम्ररी प्रचारको काम गरिरहेका छैनौ जस्तो कि तिमीले गर्न आवश्यक छ, त्यो पर्याप्त वा काफी छैन। यद्यपि ग्राबियल तल पृथ्वीमा आउन चाहे पनि परमेश्वरले उसलाई आउन दिनुहुन्न। परमेश्वर ग्राबियललाई भन्नुहुन्छ, म त्यस कमजोर साधन फुच्चे प्रचारकलाई प्रयोग गर्न चाहन्छु र त्यस फुच्चे प्रचारकलाई प्रयोग गर्नुपर्नेछ। उसले र ऊ जस्तै कमजोर साधनहरूलाई म यसको निम्ति प्रयोग गर्नेछु। आज उहाँ आफ्नो वचन बाहिर दिनलाई मानव साधनहरूको प्रयोग गरिरहनु भएको छ, किनभने हामी स्वर्गीय दूतहरूका सेवकैको दिनमा रहिरहेका छैनौँ, हामी पवित्र आत्माको सेवकैको दिनमा रहिरहेका छौँ। परमेश्वरका सन्तानको रूपमा हामीमा पवित्र आत्माले सधैँ वासस्थान बनाउनु भएको छ। रोमी 8:9 पदले भन्छ, यदि कुनै मानिससँग ख्रिष्टको आत्मा छैन भने उनी उहाँका होइनन्। यदि तपाईँ ख्रिष्टको हुनुहुन्छ भने तपाईँमा सधैँको लागि पवित्र आत्मा वासस्थान बनाउनु भएको छ। अहिले के तपाईँ सोच्नुहुन्छ, स्वर्गीय दूतले तपाईँको लागि केही त्यस्तो काम गर्न सक्छ जुन परमेश्वरको आत्माले गर्न सक्दैन? हामी पवित्र आत्माको सेवकैको दिनमा रहिरहेका छौँ, अनुग्रहको दिनमा रहिरहेका छौँ, जब परमेश्वरको आत्माले ख्रिष्टका कुराहरू लिनुहुन्छ र ती कुराहरूलाई हामी कहाँ प्रकट गरिदिनुहुन्छ। हामीले यसको प्रकाशमा के गर्नुपर्दछ भन्दा 13 पदमा भनिएको छ, यसकारण आआफ्ना मनका कमरहरूलाई कस, सचेत रह र अनुग्रहमाथि पूर्ण रूपले आशा राख, जुन अनुग्रह येशु ख्रिस्ट प्रकट हुनुहुँदा तिमीहरू कहाँ ल्याइनेछ। आआफ्ना मनका कमरहरूलाई कसा। यो वाक्य अलङ्कार हो जुन लामो पोसक वा दौरा सुरुवालको बाँध्ने कुराको आधारित छ, ताकि त्यो पोसक हावामा फरफराएर लगाउनेवालालाई दखल डिस्टर्ब गर्न नसकोस् जब उनी हिँड्दथे वा कुनै काम गर्दथे। यो अभिव्यक्तको पत्रुसको दिनमा बुझिन्थे। सचेत हौ, यसको अर्थ हो सचेत मनको हुनु, परमेश्वरको वचनको अध्ययनमा गम्भीर मनोवृत्तिको धारण गर्नु हो। आशा राख, यो आशाको महान पत्र हो मित्र, किन परमेश्वरका सन्तानले परीक्षाहरू वा कष्टहरूका सहन गर्न इच्छुक हुनुपर्छ, किनभने हामीसँग आशा छ र त्यो आशा येशु ख्रिस्टको पुनरुत्थानमाथि आश्रित छ। जुन अनुग्रह येशु ख्रिस्ट प्रकट हुनुहुँदा तिमीहरू कहाँ ल्याइनेछ। संसारबाट चर्चलाई मण्डलीलाई उठाइ लान जब प्रभु येशु आउनुहुन्छ, त्यस समयमा उहाँले आफैसँग प्रशस्त अनुग्रह ल्याउनुहुनेछ। उहाँको अनुग्रहद्वारा उहाँले प्रत्येक विश्वासीलाई उठाइ लानुहुनेछ र प्रत्येक विश्वासीहरूका कामहरूका ख्रिस्टको न्याय आसनमा न्याय वा इन्साफ गरिनेछ। अनि त्यस समयमा या त हामी नोक्सान भोग्छौँ वा पुरस्कार पाउँछौँ, अनि त्यो निश्चय नै उहाँका अनुग्रहद्वारा हुनेछ। हामीलाई कुनै दिन न्याय गरिने तथ्य, यो संसारका कष्टहरू परीक्षाहरू सहन गर्ने अर्को साहस दिने कुरा हो। यो पृथ्वीमा हामी कसरी जिउँछौँ र कसरी रहन्छौँ अति नै महत्वपूर्ण कुरा हो। परमेश्वरले आज हामीलाई कष्टहरू र दुःखहरूमा भएर जान अनुमति दिनुहुने एक कारण उहाँले हामीलाई उहाँको योजना अनुसार ढाल्न चाहनुहुन्छ। हामीले हाम्रा सारा कष्टहरूमा दुःखहरूमा आँसुहरूमा हामी उहाँका अर्पण हुनुपर्छ। 14 पदमा भनिएको छ, आज्ञाकारी नानीहरूले झैँ आफूलाई आफ्नो अज्ञानतामा गरिएका पहिलेका अभिलाषा अनुसारको नबनाऊ। आज्ञाकारी नानीहरू झैँ, शास्त्रहरूले हामीलाई आज्ञाकारितामा डोर्याउनेछ। तपाईँलाई याद छ होला, याकुबले 1:22 पदमा भनेथे, तर तिमीहरू वचन पालन गर्नेहरू हौ, सुन्नेहरू मात्र होइन। परमेश्वरको वचनले हामीलाई आशामा मात्र ल्याउँदैन, तर यसले हामीलाई हाम्रा आज्ञाकारितामा पनि ल्याउँदछ। परमेश्वरको वचनको पालन गर्नु पर्दछ, हामी त्यसको निर्देशमा अर्पित हुनु पर्दछ। आफूलाई आफ्नो अज्ञानतामा गरिएका पहिलेका अभिलाषाहरू अनुसार नबनाऊ। यसको मतलब हाम्रा पहिलेका वा अघिका पुराना आचरण आदत जस्तै आचरण वा चरित्र हुनुहुँदैन। हामीले त्यस्तो जीवन जिउनुपर्छ जुनले प्रकट गर्दछ कि हामी भित्रबाटै बदलिएका हौँ, परिवर्तन भएकाहरू हौँ। हाम्रो जीवन देखावटी बनावटी हुनुहुँदैन, त्यो कपट पाखनपन हो। हामी यति धेरै परमेश्वरप्रति अर्पित हुनुपर्दछ, हामी आफ्ना आचरणमा वास्तविक रूपमा बदलिनेछौँ र परिवर्तन हुनेछौँ। अनि पद 15 हामी पढ्छौँ, तर जसरी तिमीहरूलाई बोलाउनु हुने पवित्र हुनुहुन्छ, उसरी नै तिमीहरू पनि सबै प्रकारका चालचलनमा पवित्र हौ। पवित्रता नै एक त्यस्तो कुरा हो जुनको वास्तवमा अबुझै गरिएको छ। औसत मानिसहरूको लागि पवित्रताको अर्थ हो अति नै धेरै आत्मिक अवस्था वा मनोवृत्तिको लिनु, प्रत्येक दिनको जीवनमा लगभग असामान्य बन्नु, हाँसी ठट्टा मजाक नगर्नु, अति नै गम्भीर व्यक्ति बन्नु। मेरो मित्र, प्रभु चाहनुहुन्छ कि तपाईँले आफ्नो जीवनको आनन्द गरेको, हाँसी मजा गरेको, मेरो मतलब गलत कुराको पापपूर्ण कुराको हाँसी मजा गर्नु होइन, तर उहाँले तपाईँलाई दिनुभएको जीवनमा वास्तविक आनन्द खुसी हर्ष गरेको, यही नै मेरो मतलब हो। पवित्रता आत्मिक जीवनलाई हो र स्वस्थ शारीरिक जीवनलाई हो। तपाईँ त्यस व्यक्तिलाई हेर्न मन पराउनुहुन्छ जो शारीरिक रूपमा असल, सुन्दर, हट्टाकट्टा र स्वस्थ छ। पवित्रता आत्मिक रूपमा स्वस्थ र हट्टाकट्टा हुनुपर्दछ। ओ, आज हामीलाई त्यस्तो प्रकारको व्यक्तिको कति आवश्यक छ। 16 पदमा हामी पढ्छौं, किनकि यो लेखिएको छ, तिमीहरू पवित्र हो किनकि म पवित्र छु। के हाम्रो पवित्रता परमेश्वरको पवित्रता जस्तै हुनुपर्दछ? हाम्रा परमेश्वर पूर्ण रूपमा बिल्कुल सिद्ध र पूर्ण हुनुहुन्छ, अनि हामी कहिले पनि त्यस स्थानमा पुग्ने छैनौँ जब हामी यो जीवनमा छौँ। ओ, मैले धेरै मानिसहरूलाई भेटेको छु जसले सोचे कि तिनीहरू त्यस्तो स्थानमा पुगे थिए, तर मैले कसैलाई भेटेको छुइनँ कि जो तिनीहरूसँग सहमत हुन्छन् कि तिनीहरू त्यो स्तरमा पुगे। तर पवित्र बन्नुको मतलब के हो? किनकि परमेश्वर पवित्र हुनुहुन्छ। हाम्रा परमेश्वर सिद्ध, पूर्ण र अद्भुत व्यक्तित्व हुनुहुन्छ। यद्यपि तपाईँ र म खालि मानिस भए तापनि हामी वयस्कमा बढ्न सक्छौँ वा हामी परिपक्वतामा पुग्न सक्छौँ। कोख्रोमा सानो बच्चा जब ऊ बढ्छ, हुर्कन्छ, ऊ शरीरमा, बुद्धिमा, ज्ञानमा अनि बाह्य आकृतिमा, हेराइमा, हरेक कुरामा बढ्छ। हरेक कुरामा उसको जीवन परिवर्तन भएको हुन्छ। यदि त्यो सानो बच्चा 17 वर्षपछि पनि अझै बच्चा जस्तै अभिनय गर्दछ भने मित्र, त्यहाँ केही मौलिक रूपमा गडबड छ। मित्र, ख्रिस्टियनको रूपमा हामी आत्मिक रूपमा बढ्नु पर्दछ, वृद्धि हुनुपर्दछ। केले त्यस प्रकारको वृद्धिको उत्पादन गर्दछ? परमेश्वरको वचनले। मित्र, आज हामीले पहिलो पत्रुस 1 अध्याय पद 11 देखि 16 पदबाट वचन देखिरहेका थियौँ, कष्ट, दुःख र शास्त्रहरू। अर्को दिनमा पनि हामी यही विषयलाई जारी राख्नेछौँ। प्रभु तपाईँ सबैलाई आफ्नो वचनद्वारा धेरै धेरै आशिष दिउन्।
लक्ष्यहीन गुरेटो रमाइलो, बासना र फुलले भरेको त्यही सुगन्धे मातिएको म यात्री, अन्धो थिए मृत्युको आभास थिएन, अब देख्ने भएको छु म, अब देख्ने भएको सुमा। साघुरो ढोका पुर्याउने यातनाले जडेको, संग्रामले भरेको एउटा गोरेटो छ यहाँ, साघुरो ढोका पुर्याउने यातनाले जडेको, संग्रामले भरेको अर्कै जीवनको लक्ष्य लिएर नयाँ अर्कै जीवनको लक्ष्य लिएर लक्ष्यहीन गोरेटो र माइलो बासना र फुलले भरेको त्यही सुगन्धले मातिएको म यात्री अन्धो थिएँ मृत्युको आभास थिएन अब देख्ने भएको छु म अब देख्ने भएको छु म यसुमा जीवन रहेछ अनन्तसम्म जिउनलाई असाध्यै गहिरो प्रेममा डुबेर यसुमा जीवन रहेछ अनन्तसम्म जिउनलाई असाध्यै गहिरो प्रेममा डुबेर अर्कै जीवनको लक्ष्य लिएर नयाँ जीवन नयाँ आशा लिएर अर्कै जीवनको लक्ष्य लिएर नयाँ जीवन नयाँ आशा लिएर
मित्र आशा गर्दछु कि तपाईहरुले यस बाइबल अध्ययन कार्यक्रमबाट आत्मिक आशिषहरू पाइरहनु भएको छ यदि तपाईँहरूसँग कुनै यस कार्यक्रम सम्बन्धी सुझावहरू छन् भने या कुनै प्रार्थनाका विषयहरू छन् भने हामीलाई पत्रद्वारा अवगत गराउनुहोला पत्रचारको निम्ति हाम्रो ठेगाना यस प्रकारको छ मुक्तिको मार्ग विश्ववाणी पोस्ट बक्स नम्बर 16925 कोलकाता 700034 इन्डिया फेरि एकपल्ट हाम्रो ठेगाना सुन्नुहोला मुक्तिको मार्ग विश्ववाणी पोस्ट बाकस सङ्ख्या 16925 कोलकाता 700034 भारत लौ त मित्र आजलाई यही नै बिदा चाहन्छौँ अर्को दिनमा हामी यही मिटर ब्यान्डमा यही समयमा भेट हुनेछौँ तबसम्मलाई नमस्कार